اچھا بھائی آگے سبق دیکھیے بھائی شرح میں. قولہ والکلیات ای الکلیات التی لہا افراد بحسب نفس الامر فی الذہن او الخارج منحصرۃ فی خمسۃ انواع واما الکلیات الفرضیۃ التی لا مستاق لہا خارجا ولا ذہنا فلا یتعلق بالبحث عنہا غرض یعتد به. گزشتہ سبق میں کلیات خمسہ کا بیان شروع ہوا تھا اور آپ کو میں نے بتلایا تھا کہ منطق کا موضوع جو ہیں وہ معرف اور حجت ہیں. معرف وہ معلوم تصورات جو ہمیں مجہول تک پہنچائیں, اور حجت جو ہے وہ معلوم تصدیقات جو ہمیں مجہول تصدیق تک پہنچائیں. تو معلوم تصورات ہمیں مجہول تصور تک پہنچاتے ہیں, اور میں نے آپ کو بتلایا تھا کہ یہ معلوم تصور جو ہمیں مجہول تک پہنچائیں ان کا کلی ہونا ضروری ہے. کتاب کے شروع میں شارح نے بھی آپ کو بتلایا تھا بھائی کہ یہ جو کلیات ہیں یہ کاسب بھی ہیں اور مکتسب بھی, یعنی ان کے ذریعے دوسری کلی کو بھی حاصل کیا جا سکتا ہے. تو یہ کاسب بھی ہوئی کہ ان کے ذریعے دوسری کلی کو حاصل کیا جاتا ہے, اور مکتسب بھی ہوئی کہ ان کو حاصل کیا جاتا ہے. تو کلی کے ذریعے کلی حاصل ہوگی, تو حاصل کرنے والی جو ہے وہ ہے کاسب, اور جس کو حاصل کیا جائے گا وہ ہے مکتسب. تو کاسب وہ بھی کلی ہوتی ہے اور مکتسب بھی کلی ہوتی ہے. جزی نہ کاسب ہے اور نہ مکتسب ہے بھائی, مکتسب ہے. تو لہذا معرف بھی صرف کلیات ہوں گی, اس لیے کلیات کی بحث شروع کی انہوں نے اور آپ کو بتلایا کہ ایک کلی ہوتی ہے اور ایک جزی. جزی وہ ہے جو کثیرین پر صادق نہ آئے, کلی وہ ہے جو کثیرین پر صادق آئے بھائی. اس کے بعد اب کلیات خمسہ کا بیان انہوں نے شروع کیا تھا, کیونکہ تعریف جو ہے وہ انہی کلیات خمسہ کے ذریعے کی جاتی ہے. تعریف کبھی جنس کے ذریعے کی جاتی ہے, کبھی نوع, فصل, خاصہ اور عرض عام کے ذریعے. تو یہ کلیات خمسہ اس لیے انہوں نے بیان شروع کیا کیونکہ تعریف انہی کے ذریعے کی جاتی ہے, یعنی معرف یہی ہوتی ہیں. یہی کلیات کیا ہوتی ہیں؟ معرف ہوتی ہیں. لہذا معرف کو جاننے کے لیے ان کا جاننا ضروری ہے. اور کل پھر ہم نے ان کے بارے میں مختصراً پڑھا تھا بھائی. میں نے آپ کو بتلایا تھا کہ کلی دو قسم پر ہے, یا وہ ذاتی ہوگی یا عارضی. کلی ذاتی وہ ہے جو اپنے افراد کی عین حقیقت ہو یا حقیقت کا جز ہو. اگر عین حقیقت ہے کلی ذاتی تو اس کو نوع کہتے ہیں, اور اگر حقیقت کا جز ہے تو پھر وہ مختلف حقیقتوں کے افراد کے درمیان مشترک ہوگی یا ایک ہی حقیقت کے افراد پر بولی جائے گی. اگر کلی ذاتی اپنے افراد کی حقیقت کا جز ہے اور مختلف حقیقتوں کے افراد پر صادق آتی ہے تو اس کو جنس کہتے ہیں, اور اگر کلی ذاتی اپنے افراد کی حقیقت کا جز ہے اور ایک ہی حقیقت والے افراد پر بولی جاتی ہے تو اس کو فصل کہتے ہیں بھائی, فصل. اور کلی عارضی وہ ہوتی ہے جو اپنے افراد کی حقیقت سے خارج ہو, اور کلی عارضی اگر پھر وہ ایک ہی حقیقت کے افراد پر بولی جائے تو اس کو خاصہ کہتے ہیں, اور اگر مختلف حقیقتوں والے افراد پر بولی جائے ان پر صادق آئے تو اس کو عرض عام کہتے ہیں, عرض عام. اس کے بعد میں نے ما ہوا اور ایوشین کا بھی مختصر بیان کیا تھا. یہ منطق والوں کی اصطلاح ہے. یہ ما ہوا اور ایوشین ہوا کے ذریعے وہ سوال کرتے ہیں, اور مخصوص سوال ہوتا ہے. ما ہوا کے ذریعے کسی چیز کی حقیقت کو طلب کیا جاتا ہے. جب منطقی آپ سے سوال ما ہوا کے ساتھ کرے تو آپ کو جواب میں کلی ذاتی ذکر کرنا پڑے گی, کیونکہ کلی ذاتی وہ ہے جو اپنے افراد کی پوری حقیقت ہے یا حقیقت کا جز ہے. لہذا ما ہوا کے ذریعے وہ ایک چیز کا سوال کرے گا یا متعدد چیزوں کا. اگر ایک ہی چیز کا سوال کرتا ہے تو وہ چیز جزی ہوگی یا کلی. اگر جزی ہے مثلا زید ما ہوا تو پھر جواب میں نوع آئے گی, ای انسان. اور اگر وہ ایک ہی چیز کا سوال کرتا ہے ما ہوا کے ذریعے اور وہ چیز کلی ہے جیسے الانسان ما ہوا, تو جواب میں حد تام آئے گی بھائی. اور اگر وہ متعدد چیزوں کا سوال کرتا ہے تو پھر وہ بھی دو حال سے خالی نہیں, یا تو وہ متفق الحقیقت ہوں گی وہ چیزیں یا مختلف الحقیقت. اگر متفق الحقیقت ہیں وہ چیزیں تو پھر بھی جواب میں نوع آئے گی, جیسے زیدن و بکرن و خالدن ماہم، یہ کیا ہیں؟ تو آپ جواب میں کہیں گے انسان، یہ کیا ہیں؟ انسان، تو جواب میں نوع آئے گی بھائی. اور اگر مختلف الحقیقت متعدد چیزوں کے بارے میں سوال کیا جائے ما ہوا کے ذریعے، جیسے الانسان والبقر والغنم ماہم، تو جواب میں جنس آئے گی بھائی. جبکہ ایو شئن ہوا اس کے ذریعے کسی ایسی چیز کو طلب کیا جاتا ہے جو ایک چیز کو دوسری چیزوں سے جدا کر دے، ممتاز کر دے، اور اس کے ذریعے ذاتی کو بھی طلب کیا جاتا ہے اور عرضی کو بھی بھائی. لہذا اگر سوال ایو شئن ہوا کے ذریعے ہو اور ذاتی کو طلب کیا جائے تو جواب میں فصل آئے گی. مثلا آپ کسی سے پوچھتے ہیں الانسان ایو شئن ہوا فی ذاتی ہی، انسان کیا چیز ہے اپنی ذات کے اعتبار سے؟ دیکھا ذاتی آپ نے طلب کی، ذات کے اعتبار سے پوچھا. الانسان ایو شئن ہوا فی ذاتی ہی، تو جواب میں ایسی چیز ذکر کرو جو انسان کو دوسری چیزوں سے جدا کر دے اور ذات کے اندر داخل ہو، اور وہ کیا ہے؟ فصل ہے. تو جواب میں آپ کہیں گے ناطقن بھائی، کیونکہ ناطق کیا ہے؟ کلی ذات کے اعتبار سے سوال کیا تو جواب میں ذاتی آئے گی، اور ایسی ذاتی اس کو جو دوسری حقیقتوں سے جدا کر دے، اور ناطق ایسی کلی ذاتی ہے جو انسان کو دوسری حقیقتوں سے جدا کر دیتی ہے. اور اگر ایو شئن ہوا کے ذریعے کسی عارضی کو طلب کیا جائے تو جواب میں خاصہ آئے گا. جیسے پوچھا جائے الانسان ایو شئن ہوا فی عارضی ہی، دیکھا انسان کے بارے میں پوچھا ایو شئن کے ذریعے اور عارضی کو طلب کیا جا رہا ہے، تو ایسی کلی عارضی جواب میں آئے گی جو اس کو دوسری چیزوں سے جدا کر دے، دوسری حقیقتوں سے، اور وہ کیا ہے؟ زاحکن. تو جواب میں آپ کہیں گے زاحکن، کہ الانسان زاحکن، یا آپ کہیں گے قابل للعلم، جس میں علم کی قابلیت ہے، علم کی صلاحیت ہے، یا کوئی ایسی صفت ذکر کریں گے جو صرف انسان میں پائی جاتی ہے، کسی اور میں نہیں پائی جاتی. اس کے بعد ان کی وجہ حسر بھی میں نے ذکر کی تھی بھائی، وجہ حسر کہ کلی اپنے افراد کی عین ماہیت ہوگی یا ماہیت کا جز ہوگی یا ماہیت سے خارج ہوگی. اگر کلی اپنے افراد کی عین ماہیت ہے تو اس کو نوع کہتے ہیں، اور اگر کلی اپنے افراد کی ماہیت کا جز ہے تو پھر وہ دو حال سے خالی نہیں، کہ وہ پھر متفق الحقیقت افراد پر بولی جائے گی یا مختلف الحقیقت پر. اگر وہ متفق الحقیقت افراد پر بولی جاتی ہے تو وہ فصل ہے، اور اگر وہ مختلف الحقیقت افراد پر بولی جاتی ہے تو وہ جنس ہے، اور اگر کلی اپنے افراد کی حقیقت سے خارج ہے تو وہ بھی دو حال سے خالی نہیں، یا تو وہ متفق الحقیقت افراد پر بولی جائے گی یا مختلف الحقیقت افراد پر. اگر متفق الحقیقت افراد پر بولی جائے تو وہ خاصہ ہے، اور اگر مختلف الحقیقت افراد پر بولی جائے تو وہ عارض عام ہے. اور یہ بھی میں نے آپ کو بتلایا تھا کہ ما ہوا کے جواب میں نوع بھی آتی ہے، جنس بھی آتی ہے، اور حد تام بھی آتی ہے. حد تام یعنی جامع مانع تعریف بھائی، جامع مانع تعریف. اور جبکہ ایو شئن ہوا اگر اس کے ذریعے ذاتی کو پوچھا جائے تو جواب میں فصل آئے گی، اور اگر اس کے ذریعے عرضی کو پوچھا جائے تو جواب میں خاصہ آئے گا. اور عرض عام یہ نہ ما ہوا کے جواب میں آتا ہے اور نہ ایو شئن ہوا کے جواب میں. اب آگے دیکھیے آج کا سبق بھائی، کہتے ہیں قولہ والکلیات ای الکلیات التی لہا افراد بحسب نفس الامر فی الذہن او الخارجی منحصرۃ فی خمسۃ انواع. یہاں یہ شارح ایک اعتراض کا جواب دے رہے ہیں. مثلا کوئی اعتراض کرنے والا کہتا ہے کہ آپ نے کلیات کو پانچ قسموں میں بند کیا، جنس، نوع، فصل، خاصہ اور عرض عام، حالانکہ اوکلی کی اور بھی قسمیں ہیں باز بھائی، ان کو آپ نے ذکر نہیں کیا، تو یہ آپ کی تعریف جامع نہیں. مثلا لا شے، لا وجود اور لا ممکن. لا شے جو شے نہیں ہے بھائی، دیکھو شے کی نقیز، اور وجود کی نقیز کیا ہے؟ لا وجود. اور ممکن کی نقیز کیا ہے؟ لا ممکن بھائی. تو لا شے، لا وجود اور لا ممکن کو آپ کی تعریف شامل نہیں. آپ نے تو پانچ قسمیں بنا دیں لیکن لا شے، لا ممکن اور لا وجود ان میں کسی کے اندر بھی داخل نہیں. تو دیکھا کلی کی پانچ قسمیں نہیں ہونی چاہیے تھیں بلکہ چھ قسمیں ہونی چاہیے تھیں، یا یوں کہیں زائد قسمیں ہونی چاہیے تھیں. तो कुल्ली की कुछ किस्में हैं जो आपने जो तकसीम की उसके अंदर दाखिल नहीं, लिहाजा आपकी ये पांच किस्में बनाना सही नहीं। एतराज समझ में आया? तो उसका जवाब शारह देने लगे हैं, लेकिन जवाब से पहले दो तीन चीजें जरा समझ लें भाई। याद रखो ये जो वजूद है, वजूद ये तीन किस्म पर है, एक वजूद खारिजी, एक वजूद जहनी और एक वजूद नफ्सुल अमरी। भाई नफ्सुल अमर वजूद खारिजी कि खारिज में किसी चीज का वजूद हो, जैसे ये किताब आपके सामने मौजूद है, खारिज में इसका वजूद है। आपकी अपनी जात क्या है? खारिज में आपका वजूद है। ये मस्जिद है, देखो खारिज में इसका वजूद है। ये दरख्त है, ये पहाड़ हैं, ये जो कुछ आपको दिखाई दे रहा है खारिज में इन सब का वजूद है। ये क्या है? वजूद खारिजी। जिस चीज का भी खारिज में वजूद है वो वजूद खारिजी है भाई। और एक है वजूद जहनी, जहन में एक चीज का जो वजूद हो भाई। मसलन देखो मेरे सामने ये किताब मौजूद है, ये तो इस किताब की सूरत मेरे जहन में भी आ गई भाई। आपके आप भी इस किताब को देख रहे हैं, देखो आपके जहन में भी इस किताब की सूरत आ गई। तो ये है वजूद जहनी भाई। जो किसी चीज की सूरत हमारे जहन में आती है वो क्या है? वजूद जहनी है। जहन में इसका वजूद है भाई। या जैसे आपका एक साथी है अब्दुल्ला, आप उसको जानते हैं, मैंने जैसे ही कहा अब्दुल्ला आपके जहन में फौरन उसकी सूरत आ गई। ये क्या है? वजूद जहनी। वो जो अब्दुल्ला खारिज में मौजूद है वो है वजूद खारिजी, और वो जो जहन में आपके आया वो है वजूद जहनी भाई। तो जहन में, हमारे जहन में किसी भी चीज की जो भी सूरत आती है वो उसका वजूद जहनी है भाई। बात समझ में आ गई? वजूद खारिजी और वजूद जहनी। और ये वजूद खारिजी और वजूद जहनी इनके दरमियान उमूम खुसूस मिन वजह की निस्बत है। तवज्जो है? वजूद खारिजी और वजूद जहनी में उमूम खुसूस मिन वजह की निस्बत है, यानी जो भी वजूद खारिजी हो उसका जहन में होना जरूरी नहीं, और इसी तरह जो भी वजूद जहनी हो उसका खारिज में होना जरूरी नहीं। वजूद खारिजी हो और जहन में ना हो, जैसे अल्लाह ताला की जात, अल्लाह ताला की जात खारिज में मौजूद है लेकिन हमारे जहन में नहीं। अल्लाह की जात को हम अलामतों के जरिए तो पहचानते हैं लेकिन अल्लाह की जात की वजूद जहनी नहीं। अल्लाह की जात की हमें हकीकत का पता ही नहीं है भाई। एक चीज को आप देखते हैं तो उसकी सूरत फिर जहन में आती है, अल्लाह की जात को हमने देखा ही नहीं। तो वजूद खारिजी तो है लेकिन वजूद जहनी नहीं है। तो अल्लाह की जात को हमने देखा ही नहीं है भाई, और अल्लाह की जात को इन आंखों के जरिए हम देख भी नहीं सकते, इन आंखों में ताकत ही नहीं है उस जात को देखने की। कुरान में अल्लाह फरमाते हैं ला तुदरिकुहुल अबसार वहुवा युदरिकुल अबसार। ये आंखें अल्लाह का इदराक नहीं कर सकती, अल्लाह को देख नहीं सकती, क्योंकि ये आंखें फानी हैं, फना होने वाली हैं। तो अल्लाह की जात को हमने देखा नहीं हुआ और हमें अल्लाह की जात की हकीकत का भी पता नहीं है। लिहाजा अल्लाह की जात के लिए वजूद खारिजी तो है लेकिन वजूद जहनी नहीं है, क्योंकि ना हमने अल्लाह की जात को देखा है और ना हमें अल्लाह की जात की हकीकत का पता है। किसी चीज को देखा हो या उसकी हकीकत का पता हो तब ही जहन में आप क्या कर सकते हैं, उसका तसव्वुर कर सकते हैं। बात समझ में आ रही है? तो अल्लाह ताला की जात के लिए वजूद खारिजी तो है लेकिन वजूद जहनी नहीं, क्योंकि हम अल्लाह की जात की हकीकत से वाकिफ नहीं। हां हम अलामतों के जरिए और दलाइल के जरिए अल्लाह की जात को पहचानते हैं। यह हसीन और जमील निजाम जो चल रहा है कायनात का खुद ब खुद नहीं हो सकता, यकीनन इसको कोई बनाने वाली और कोई चलाने वाली जात मौजूद है। तो अल्लाह की जात के लिए वजूद खारिजी तो है लेकिन वजूद जहनी यहां नहीं। तो देखो वजूद खारिजी पाया गया और उसके लिए वजूद जहनी नहीं है। और कभी वजूद जहनी होता है लेकिन उसका वजूद खारिजी नहीं होता। मसलन आप फर्ज कर लें, फर्ज कर लें एक सोने का पहाड़ भाई, पूरा पहाड़ हो और सोने का बना हुआ हो, फर्ज कर लिया जी। देखा अब जहन में तो पहाड़ का वजूद है लेकिन खारिज में उस पहाड़ का वजूद नहीं। या एक और पहाड़ फर्ज करें, पूरा पहाड़ हीरे का बना हुआ हो भाई, फर्ज कर लिया, देखा ये पहाड़ जहन में तो इसका वजूद है लेकिन खारिज में इसका वजूद नहीं है। खारिज में मुमकिन है कहीं हो लेकिन हमें किसी को इलम नहीं है। तो यहां वजूद जहनी तो है लेकिन वजूद खारिजी नहीं है, वजूद खारिजी नहीं है। तो वजूद ज़हनी और वजूद खारिजी में कौन सी निस्बत? उमूम व खुसूस मिन वजह। उमूम व खुसूस मिन वजह जहां भी हो वहां तीन मादे होते हैं, दो इफ्तिराक के और एक इज्तिमा का। एक चीज हो उसके लिए सिर्फ वजूद खारिजी हो और वजूद ज़हनी ना हो, जैसे अल्लाह ताला की जात। एक चीज है जिसके लिए वजूद ज़हनी तो है लेकिन वजूद खारिजी नहीं, जैसे अभी मैंने मिसाल जिक्र की कि सोने का पहाड़ आप फर्ज कर लें भाई। और एक चीज है उसका वजूद खारिजी भी है और वजूद ज़हनी भी है, जैसे आप इस वक्त आप मेरे सामने बैठे हैं, खारिज में भी आपका वजूद और मेरे जहन में भी आपका वजूद है। ये जैसे मेरे सामने ये किताब है, खारिज में भी इसका वजूद है और आप लोगों के सबके जहन में भी इसका वजूद है। याद रखो ये जो वजूद खारिजी होता है इसको वजूद आइनी और वजूद असली कहते हैं। वजूद खारिजी जो होता है उसको वजूद आइनी और वजूद असली कहते हैं कि असल में मौजूद है। वजूद आइनी यानी उसकी जात क्या है? मौजूद है। और जो वजूद ज़हनी होता है उसको वजूद ज़िल्ली और मिसाली कहते हैं। क्या कहते हैं? वजूद ज़िल्ली और मिसाल। ज़िल्लुन ज़्वा भाई ज़्वा के साथ है, ज़िल्लुन का माना है साया साया। तो यहां भी हमारे जहन में किसी चीज की जो सूरत बनती है वो उसका यूं समझो परछाई यानी उसका अक्स होता है। क्या होता है? उसका अक्स उसकी सूरत होती है। तो इसको क्या कहते हैं? जिल्ली और मिसाली, यानी ये उसके मिसल है, वो चीज वो नहीं है। मसलन अगर बेआईन ही वही चीज होती तो पहाड़ जहन में कहां आ सकता है? कहां पहाड़ और जहन तो हमारा छोटा सा है। तो ये जिल्ली और मिसाली है यानी उसके मिसल है। तफसील समझ में आ गई वजूद ज़हनी और वजूद खारिजी। अब वजूद नफ्सुल अमर ही को समझ लें भाई। नफ्सुल अमर, नफ्सुल अमर, अमर का माना है शान और शय। अमर का क्या माना? शान। शान का माना है हाल, हालत, हालत भाई, हालत। अमर का क्या माना?
शान,
शान यानी हालत भाई, हालत। और शय दोनों माना आते हैं इसके, हालत भी और शय भी। और नफ्स का माना है जात भाई, जात। नफ्सुल अमर में शय का होना यानी अपनी जात के एतबार से, अपनी जात के एतबार से एक चीज का होना। बात समझ में आ रही है? नफ्सुल अमर का क्या माना? अपनी जात के एतबार से एक शय का होना जो किसी फर्ज करने वाले के फर्ज करने पर मौकूफ ना हो, वाकई में हो, उसको कहते हैं वजूद नफ्सुल अमरी। यूं कह लें वजूद नफ्सुल अमरी और वजूद वाकई एक ही चीज है। वजूद नफ्सुल अमरी और वजूद वाकई एक ही चीज है भाई। एक चीज वाकई में हो जिसको सब तस्लीम करते हो उसको क्या कहेंगे? इसके लिए वजूद नफ्सुल अमरी है भाई। जैसे देखो सच और झूठ। सच एक चीज है, सब जानते हैं, सब उसको मानते हैं। वाकई में सच एक चीज है और वाकई में झूठ एक चीज। सच अलग चीज है और झूठ अलग चीज है। तो सच अलग चीज है और झूठ अलग चीज है। लेकिन क्या आपने सच और झूठ को देखा है? किस तरह के वो होते हैं, किस तरह की उनकी शक्ल होती है? नहीं। वाकई में तो सच और झूठ अलग अलग चीजें हैं लेकिन खारिज में इनका कोई वजूद नहीं, क्योंकि सच ये मुताबकत का नाम है। आपका कौल वाकई के मुताबिक हो तो कहते हैं कि ये सच है। मसलन जैद खड़ा है और आप कहते हैं जैद खड़ा है तो आपका यह कौल वाकई के मुताबिक है क्योंकि वाकई में भी जैद खड़ा है। और अगर आपका कौल वाकई के मुताबिक नहीं तो इसका क्या नाम है? झूठ है। तो सच वो तो सिर्फ मुताबकत का नाम है और झूठ किसका नाम है? आदम मुताबकत का नाम है। तो खारिज में इनका कोई वजूद नहीं है। बात समझ में आ रही है? जैसे आप सब जानते हैं सच अच्छी चीज है, सच बोलना अच्छी चीज है और झूठ बोलना बुरी चीज है। अब देखो ये सच बोलने का अच्छा होना, सच बोलने का अच्छा होना ये वाकई के मुताबिक है। सच का अच्छा होना वाकई के मुताबिक है। तो सच का अच्छा होना ये नफ्सुल अमर में है। सच का अच्छा होना नफ्सुल अमर में है लेकिन खारिज में इसका वजूद नहीं। खारिज में आपने कभी सच को देखा है? उसकी कैसी शक्ल होती है? सच सच तो सिर्फ वाकई के साथ मुताबकत का नाम है। कोई बात की जाए और वो क्या हो? وہ واقعہ کے مطابق ہو، اس کو کہتے ہیں سچ ہے. تو وہ تو صرف مطابقت کا نام ہے. یاد رکھو یہ جو مصدر ہوتا ہے نا، مصدر اس کا وجود خارجی نہیں ہوتا. توجہ ہے، مصدر جو ہوتا ہے، مصدر اس کا وجود خارجی نہیں ہوتا. جیسے کھانا، پینا، سونا، جاگنا، بھاگنا، بیٹھنا، اٹھنا، یہ مصدر ہیں، ان کا خارج میں وجود نہیں. مصدر ایک صفت ہے، ایک معنی ہے جو غیر کے ساتھ قائم ہوتا ہے. مثلا میں کہتا ہوں ضرب زید، ان زید نے پٹائی کی، تو دیکھو یہ ضرب زید کی صفت ہے. یہ ضرب کسی کی صفت ہوتی ہے، ضرب زید ان، معلوم ہوا یہ ضرب کس کی صفت ہے؟ زید کی. شرب عمر ان، عمر نے پیا، معلوم ہوا شرب کس کی صفت ہے؟ عمر کی صفت ہے. یا اسی طرح قال بکر، یہ قول کس کی صفت ہے؟ بکر کی صفت. تو یہ جو مصدر ہوتا ہے یہ کسی کی صفت ہوتی ہے. مصدر ایک معنی کا نام ہے، خارج میں اس کا اپنا الگ کوئی وجود نہیں. خارج میں آپ کو کبھی بھاگنا یا دوڑنا نظر نہیں آئے گا بھائی، کیونکہ خارج میں اس کا وجود ہی نہیں ہے. آپ کہیں گے ہمیں تو نظر آتا ہے ساتھی دوڑ رہے ہوتے ہیں. تو یاد رکھنا یہ مصدر نہیں ہے، مصدر تو ہے دوڑنا. اس دوڑنے سے جو ہیئت اور جو صورت حاصل ہو رہی ہے آپ کو خارج میں وہ نظر آ رہی ہے. تو اس دوڑنے سے کیا حالت حاصل ہوئی؟ دوڑ. کیا حاصل ہوئی؟ دوڑ. خارج میں آپ کو دوڑ نظر آ رہی ہے، یہ حاصل بالمصدر ہے. یہ کیا ہے؟ حاصل بالمصدر. مصدر کی وجہ سے جو صورت حاصل ہو رہی ہے آپ کو وہ نظر آ رہی ہے، دوڑنا خارج میں نظر نہیں آ رہا. اسی طرح ہنسنا، ہنسنا یہ مصدر ہے، اس کا خارج میں کوئی وجود نہیں ہے. خارج میں آپ کو ہنسنا نظر نہیں آتا. ہاں اس ہنسنے سے جو حالت حاصل ہوتی ہے یعنی ہنسی، وہ آپ کو نظر آتی ہے. تو خارج میں آپ کو ہنسی نظر آتی ہے، ہنسنا نظر نہیں آتا. یا بیٹھنا، جیسے بیٹھنا، بیٹھنا مصدر ہے، مصدر کا خارج میں وجود نہیں. ہاں بیٹھنے سے آپ کو بیٹھنے کی حالت نظر آ رہی ہے، وہ کیا ہے؟ حاصل بالمصدر ہے. تو خارج میں ہمیں جو بھی نظر آتا ہے وہ دراصل کیا ہوتی ہے؟ حاصل بالمصدر ہوتا ہے، مصدر کا خارج میں وجود نہیں ہوتا. مصدر صفت کا نام ہے، خارج میں اس کا وجود ہے ہی نہیں کہ آپ کو نظر آئے. ہاں اس مصدر سے جو کیفیت اور جو حالت حاصل ہوتی ہے آپ کو وہ خارج میں نظر آتی ہے. تو دیکھو سچ کا اچھا ہونا یہ کیا ہے؟ مصدر ہے. اور جھوٹ کا برا ہونا یہ کیا ہے؟ مصدر ہے. اور مصدر کا خارج میں وجود ہے؟ مصدر کا تو خارج میں وجود ہی نہیں ہے، لہذا آپ کو خارج میں کبھی سچ کا اچھا ہونا نظر نہیں آئے گا. ہاں اس سے جو کیفیت کوئی حاصل ہو وہ آپ کو نظر آ سکتی ہے. کسی کو سچ سے کیا ہو رہا ہے؟ فائدہ ہو رہا ہے. اور کسی کو جھوٹ سے کیا ہو رہا ہے؟ نقصان ہو رہا ہے. تو کیفیت یا حالت تو آپ کو تو نظر آ سکتی ہے، لیکن خود سچ بولنا، سچ کا اچھا ہونا یا جھوٹ کا برا ہونا نظر نہیں. یا جیسے اور دیکھ لو، سورج نکلتا ہے تو دن ہو جاتا ہے. سورج نکلتا ہے تو سورج کا نکلنا، سورج جب ہی نکلتا ہے کیا ہوتا ہے؟ دن ہوتا ہے. تو ان دونوں کے درمیان ملازمت ہے، یعنی جیسے ہی سورج نکلے گا کیا ہوگی؟ دن ہوگا. اور دن تبھی ہوگا جب کیا نکلے گا؟ سورج جب نکلے گا دن ہوگا، اور دن تبھی ہوگا جب کیا ہوگا؟ تو دونوں ایک دوسرے کے ساتھ لازم ہیں. کیا ہیں؟ لازم ہیں. ان میں ملازمت ہے، لازم ہے، لیکن یہ ہمیں خارج میں دکھائی نہیں دیتی، کیونکہ لازم ہونا یہ کیا ہے؟ مصدر ہے. یہ کیا ہے؟ مصدر ہے. اور مصدر کا وجود خارجی نہیں ہوتا. ہاں اس سے جو کیفیت حاصل ہوتی ہے وہ تو ہمیں نظر آتی ہے، لیکن خود مصدر ہمیں نظر نہیں آتا. نفس الامر اور واقعے کا ایک معنی، نفس الامر میں ایک چیز ہے، مطلب واقعے میں ایک چیز ہے. ذرا نسبتیں سمجھ لو، پھر شاید اور وضاحت ہو جائے آپ کے لیے. دیکھو ایک ہے وجود خارجی اور ایک ہے وجود نفس الامری. نفس الامر میں ایک چیز ہے یعنی واقعے میں ہے، اور ایک کیا ہے؟ وجود خارجی. ان میں عموم و خصوص مطلق کی نسبت ہے. جو بھی وجود خارجی ہے وہ وجود نفس الامری ضرور ہے. نفس الامر میں بھی اس کا، زید آپ کا ایک ساتھی ہے، اس کا خارج میں وجود، تو نفس الامر میں بھی زید کا وجود ہے. یہ کتاب آپ کے سامنے موجود ہے، اس کتاب کا خارج میں وجود ہے، تو نفس الامر میں بھی اس کتاب کا وجود ہے. یعنی واقعے میں یہ کتاب کیا ہے؟ موجود ہے. توجہ ہے, نفس الامر اور واقعے کا ایک معنی ہے. واقعے کو خارج کے معنی میں نہ سمجھنا. واقعہ کس کے مترادف ہے؟ نفس الامر کے. جب ہم کہیں یہ واقعے میں ایسا ہے, معنی کیا ہے؟ نفس الامر میں ایسا ہے, خارج کی بات نہ کرنا. ہاں, خارج اور نفس الامر میں عموم و خصوص مطلق کی نسبت ہے. جو بھی خارج میں ہے چیز, جس چیز کا وجود ہے نفس الامر میں بھی اس کا وجود ہے. جیسے میں نے مثال دی کہ زید آپ کا ایک ساتھی ہے, یا جیسے آپ ہیں, خارج میں آپ کا وجود ہے تو ہم کہیں گے نفس الامر میں آپ کا وجود ہے. لیکن جو بھی چیز نفس الامر میں ہو اس کا خارج میں ہونا ضروری نہیں. دیکھو, سچ کا اچھا ہونا, سچ نفس الامر میں کیا ہے؟ اچھا ہے. تو سچ کا اچھا ہونا نفس الامر میں ہے یا نہیں؟ نفس الامر میں ہے, اور خارج میں اس کا وجود نہیں. یا جھوٹ کا برا ہونا نفس الامر میں ایسا ہی ہے لیکن خارج میں اس کا الگ کوئی وجود نہیں. تو نفس الامر میں تو یہ ہے, نفس الامر میں کیا سچ کیا ہے؟ سچ کا اچھا ہونا نفس الامر میں ہے. تو نفس الامر اور خارج میں کون سی نسبت؟ عموم خصوص مطلق کی. جو بھی چیز خارج میں ہے وہ نفس الامر میں بھی ہے, لیکن جو چیز نفس الامر میں ہو اس کا خارج میں ہونا ضروری نہیں ہے. یاد رکھو, جو چیز نفس الامر میں ہوتی ہے, نفس الامر میں ایک چیز کے ہونے کا مطلب یہ ہے کہ وہ کسی فرض کرنے والے کے فرض کرنے پر موقوف نہیں ہے. ایک چیز ہے, آپ فرض کریں تو ہے, فرض نہ کریں تو نہیں ہے. آپ نے ابھی سونے کا پہاڑ فرض کیا تو اس کا وجود ہے, فرض نہیں کیا تو اس کا کوئی وجود نہیں. تو دیکھا, یہ فرض فارض پر موقوف ہے. فرض فارض, فارض فرض کرنے والا. دیکھو, سونے کا پہاڑ, اس کا وجود فرض فارض پر موقوف ہے. آپ فرض کریں گے تو اس کا وجود ہے, فرض نہیں کریں گے تو اس کا وجود نہیں. ایک اور ذرا مثال فرض کر لو. ایک آدمی کو فرض کرو جس کے کندھے پر دو سر لگے ہوئے ہیں. دو سر لگے, فرض کر لیا. دیکھا, دو سروں والا انسان آپ نے فرض کر لیا, یہ آپ کے فرض پر موقوف ہے. فرض کیا تو اس کا ذہن میں وجود ہے, وجود ذہنی ہے اس کا, لیکن خارج میں اس کا کوئی وجود نہیں. تو یہ آپ کے فرض کرنے کا پر موقوف ہے. آپ فرض کریں گے تو دو سروں والا انسان ہے, آپ فرض نہیں کریں گے تو کوئی دو سروں والا انسان موجود نہیں. یا اور مثال لے لو, آپ فرض کر لیں چار کا عدد ذہن میں, اور چار جفت ہے یا طاق ہے؟ جفت ہے, اس کے جوڑے بنتے ہیں تو چار جفت ہے. لیکن آپ ذرا ذہن میں تصور کرو ایسا چار جو طاق ہو. فرض کر لیا, ایسا چار فرض کرو جو کیا ہو؟ طاق ہو. آپ نے فرض کر لیا, لیکن کیا واقعی میں ایسا چار ہے جو جفت نہ ہو اور طاق ہو؟ نہیں. یہ آپ نے ایک اپنی طرف سے ایک جھوٹی چیز فرض کر لی, ایسا چار جو کیا ہے؟ طاق ہے. تو یہ فرض فارض پر موقوف ہے. آپ نے فرض کیا تو وجود ہے, آپ نے فرض نہیں کیا تو وجود بھی نہیں. بات سمجھ میں آ رہی؟ یا پانچ کو فرض کر لو, پانچ طاق ہے یا جفت ہے؟ طاق ہے. لیکن آپ ایسا پانچ فرض کرو جو جفت ہو, جو کیا ہو؟ فرض کر لیا. دیکھو, آپ ایسا پانچ جو جفت ہو, یہ آپ کے فرض کرنے پر موقوف ہے. آپ نے فرض کیا تو آپ کے ذہن میں موجود ہے, آپ فرض نہیں کریں گے تو واقعے میں اس کا کوئی وجود نہیں ہے. تو جو چیز نفس الامر میں اور واقعے میں ہوتی ہے وہ کسی فرض کرنے والے کے فرض کرنے پر موقوف نہیں ہوتی. کوئی فرض کرے یا نہ کرے واقعے میں ایسا ہی ہے. جیسے سچ کا اچھا ہونا, اس کو دیکھو سب تسلیم کرتے ہیں, اور یہ کسی فرض کرنے والے کے فرض کرنے پر موقوف نہیں کہ وہ فرض کرے گا تو سچ اچھا ہوگا, وہ فرض نہیں کرے گا تو سچ اچھا نہیں ہوگا. بلکہ واقعے میں سچ کیا ہے؟ اچھا ہے. یہ کسی فرض کرنے والے پر اس کا وجود موقوف نہیں ہے. تو ہم کہیں گے نفس الامر میں سچ اچھی چیز ہے, ہم کہیں گے نفس الامر میں جھوٹ بری چیز ہے. وجود نفس الامری وہ کسی فرض کرنے والے کے فرض کرنے پر موقوف نہیں ہوتی. کچھ چیزیں میں نے مثالیں ذکر کی, جن کو آپ نے فرض کیا تو وہ ذہن میں ہیں, اگر فرض نہیں کیا تو ان کا کوئی وجود نہیں. لیکن نفس الامر میں جو چیزیں ہوتی ہیں, چاہے ان کا وجود خارجی ہو یا وجود خارجی نہ ہو, وہ نفس الامری ہیں, یعنی واقعی ہیں, واقعے میں ایسا ہی ہے. ان کو کیا کہتے ہیں؟ نفس الامری. یعنی واقعے میں ایسا ہے. واقعے میں سچ کیا ہے؟ अच्छा है, वाकए में झूठ क्या है बुरा है। ये किसी फर्ज करने वाले के फर्ज करने पर मौकूफ नहीं कि वो फर्ज करेगा तो अच्छा है, फर्ज नहीं करेगा तो अच्छा नहीं। लेकिन ऐसा चार फर्ज करना जो ताक हो वो फर्ज फारिस पर मौकूफ है। कोई फर्ज करने वाला फर्ज करेगा तो उसके जहन में वजूद है, वरना इसका नफ्सुल अमर में कोई वजूद नहीं। तो एक है वजूद खारिजी, जो खारिज में चीजों का वजूद, एक है वजूद जहनी, जहन में जो चीजों का वजूद, और एक है वजूद नफ्सुल अमरी, नफ्सुल अमर में जो चीजों का वजूद है। और निस्बत में बयान कर रहा था कि वजूद खारिजी और वजूद नफ्सुल अमरी में कौन सी निस्बत है। ये यूं कहो, खारिज और नफ्सुल अमर में, खारिज और नफ्सुल अमर में उमूम व खुसूस मुतलक की निस्बत है। जो भी चीज खारिज में है वो नफ्सुल अमर में है, लेकिन जो भी चीज नफ्सुल अमर में हो उसका खारिज में होना जरूरी नहीं। जैसे सच का अच्छा होना नफ्सुल अमर में है लेकिन खारिज में इसका कोई अलग वजूद नहीं। झूठ का बुरा होना ये नफ्सुल अमर में है लेकिन खारिज में इसका कोई वजूद नहीं है। और दूसरा है वजूद जहनी, वजूद जहनी और वजूद नफ्सुल अमरी के दरमियान उमूम और खसूस मिन वजह की निस्बत है। इन दोनों के दरमियान उमूम और खसूस मिन वजह की निस्बत है, यानी जो भी नफ्सुल अमर में हो उसके लिए वजूद जहनी जरूरी नहीं, और जो भी जहन में हो वजूद उसका नफ्सुल अमर में वजूद जरूरी नहीं। और कभी दोनों होंगे, जहन में भी वजूद होगा और नफ्सुल अमर में भी वजूद होगा। तवज्जो है, कौन सी निस्बत, वजूद जहनी और वजूद नफ्सुल अमरी में, उमूम खुसूस मिन वजह, उमूम खुसूस मिन वजह। जो भी चीज नफ्सुल अमर में हो उसका वजूद जहनी जरूरी नहीं, और जो जिस चीज का वजूद जहनी हो उसका वजूद नफ्सुल अमरी जरूरी नहीं। और कभी दोनों होंगे, वजूद नफ्सुल अमरी भी होगा और वजूद जहनी भी होगा। देखो, एक चीज है जो नफ्सुल अमर में तो मौजूद है लेकिन जहन में मौजूद नहीं, जैसे अल्लाह ताला की जात, जात वाजिबुल वजूद। नफ्सुल अमर में यानी वाकई के अंदर तो अल्लाह का वजूद है, खारिज में अल्लाह का वजूद है। जो भी चीज खारिज में है वो क्या है, नफ्सुल अमर में भी है। तो अल्लाह ताला का वजूद खारिज में यानी नफ्सुल अमर में है लेकिन जहन में अल्लाह का वजूद नहीं, क्योंकि हम अल्लाह की जात की हकीकत से ही वाकिफ नहीं है। बात समझ में आ गई। और एक चीज जिसका जहन में तो वजूद हो लेकिन नफ्सुल अमर में वजूद ना हो, जैसे अभी आपने सोने का पहाड़ फर्ज किया था, वजूद जहनी तो है लेकिन नफ्सुल अमर में नहीं है, वाकई में नहीं है। या इसी तरह आपने ऐसा चार फर्ज किया जो ताक था, वजूद जहनी तो है लेकिन नफ्सुल अमर में वजूद इसका नहीं। या आपने ऐसा पांच फर्ज किया जो जुफ्त है, अब इसका वजूद जहनी तो है, आपने फर्ज कर लिया है, एक फर्जी चीज है, लेकिन वाकई में या नफ्सुल अमर में इसका वजूद नहीं है। और कभी दोनों का वजूद होता है, नफ्सुल अमर में भी एक चीज होती है और जहन में भी एक चीज होती है, जैसे सच का अच्छा होना। सच का आपके जहन में भी है कि सच क्या है, अच्छा है, और नफ्सुल अमर में भी क्या है, सच अच्छा है। आपके जहन में भी है झूठ बुरा है और नफ्सुल अमर में भी झूठ बुरा है। या और मिसाल ले लो, चार का जुफ्त होना, चार का जी वाकई में चार जुफ्त है या ताक है, जुफ्त है। तो वाकई और नफ्सुल अमर में भी चार जुफ्त है और आपके जहन में भी क्या है कि चार जुफ्त है। या पांच, पांच वाकए में भी ताक है और आपके जहन में भी क्या है कि ये ताक है। तफसील समझ में आ गई। तो नफ्सुल अमर जो है वो कहते हैं वाकए को, वाकए में, और ये आम है। ये वजूद खारिजी को भी शामिल होता है और वजूद जहनी को भी शामिल होता है। और इनमें क्या क्या निस्बत होती है मैंने तफसील बयान कर दी, फिर सुन लें। वजूद खारिजी और वजूद जहनी, वजूद खारिजी और वजूद जहनी, इनमें कौन सी निस्बत, उमूम और खुसूस मिन वजह। जो भी खारिज में हो जहन में होना जरूरी नहीं, जैसे अल्लाह ताला की जात, और जो भी जहन में हो उसका खारिज में होना जरूरी नहीं, जैसे आपने सोने का पहाड़ फर्ज किया। और कभी वजूद जहनी भी होता है और वजूद खारिजी भी होता है, जैसे आपका एक साथी है जैद, खारिज में भी उसका वजूद और जहन में भी उसका वजूद। और इसी तरह एक वजूद नफ्सुल अमरी है और एक वजूद खारिजी है, इन दोनों में उमूम और खुसूस मुतलक की निस्बत है। जो भी चीज खारिज में होगी वो नफ्सुल अमर में जरूर होगी, लेकिन जो चीज नफ्सुल अमर में हो उसका खारिज में होना जरूरी नहीं। क्योंकि उसका अलग खारिज में वजूद है ही नहीं, जैसे सच का अच्छा होना और झूठ का बुरा होना। और इसी तरह जो वजूद जहनी है और वजूद नफ्सुल अमरी, इनके दरमियान उमूम खसूस मिन वजह की निस्बत है। नफ्सुल अमर में तो वजूद हो लेकिन वजूद जहनी ना हो, जैसे अल्लाह ताला की जात। नफ्सुल अमर में और वाकई में अल्लाह ताला की जात है लेकिन वजूद जहनी नहीं, क्योंकि अल्लाह की जात की हकीकत का हमें पता ही नहीं है भाई। बास चीजों का जहनी वजूद तो होगा लेकिन नफ्सुल अमर में नहीं होगा, जैसे अभी कुछ चीजें आपने फर्ज कर ली थी अपनी तरफ से, समझ में आया, सोने का पहाड़ वगैरह या दो सरों वाला इंसान, तो वजूद जहनी तो है लेकिन नफ्सुल अमर में इसका वजूद नहीं। और कभी एक चीज नफ्सुल अमर में भी मौजूद होती है और जहन में भी मौजूद होती है, जैसे सच का अच्छा होना और झूठ का बुरा होना, या चार का जुफ्त होना और पांच का ताक होना, ये नफ्सुल अमर में भी ऐसा ही है और जहन में भी है। बात समझ में आ गई। अब आइए किताब पर। एक एतराज करने वाला ये एतराज करता है कि आपने जो कुल्लियात को पांच किस्मों में बंद किया और कहा कि कुल्लियात पांच हैं, जिन्स, नौ, फसल, खासा और हरज आम, लेकिन कुछ कुल्लियात को आप छोड़ गए, जैसे लामुमकिन, लावजूद और लाशय, ये तो इनमें से किसी के अंदर भी दाखिल नहीं होती, लिहाजा आपका कुल्लियात की पांच किस्में बनाना दुरुस्त नहीं बल्कि जायद किस्में होनी चाहिए थी। एतराज समझ में आया तो आपको बतलाएंगे कि भाई यहां ऊपर जो कुल्लियात की तकसीम की, इससे मुराद वो कुल्लियात हैं जिसके अफराद नफ्सुल अमर में मौजूद हैं। तवज्जो है, यहां ऊपर जो कुल्लियात पांच हैं, इन्होंने कहा पांच किस्में बना दी, इनसे कौन से कुल्लियात मुराद हैं? जिनके अफराद नफ्सुल अमर में मौजूद हैं, फिर चाहे वो सिर्फ जहन में हो, चाहे सिर्फ खारिज में हो, चाहे दोनों में हो, सब इसके अंदर आ गए भाई। तवज्जो है, सिर्फ जहन में वजूद हो, खारिज में ना हो, सिर्फ खारिज में हो, जहन में ना हो, या दोनों में हो भाई। तो नफ्सुल अमर में जिस कुल्ली के अफराद होते हैं, चाहे जहन में हो, चाहे खारिज में हो, चाहे दोनों में हो, वो मुराद हैं, वो वली कुल्लियात। और ये जो आपने लामुमकिन और लावजूद और लाशय को जिक्र किया, ये तो कुल्लियात फर्जिया हैं, फर्जी कुल्ली हैं, इनका तो कोई वजूद नफ्सुल अमर में है ही नहीं, नफ्सुल अमर में इनका कोई वजूद नहीं, न खारिज में ना जहन में। तवज्जो है, न खारिज में इनका वजूद है और ना जहन में इनका वजूद है। मसलन देखो भाई, लाशय, लाशय का कोई फर्द जहन में नहीं और कोई फर्द खारिज में नहीं। खारिज में आप जो भी चीज फर्ज कर लो कि यह लाशय है, वो तो लाशय नहीं, वो तो क्या है? वो तो शय है। जब खारिज में है तो क्या है? शय है, आपने फर्ज कर ली। या जहन में आप कोई भी चीज फर्ज कर लें तो वो तो शय होगी, लाशय नहीं हो सकती। तो लाशय, इसका कोई फर्ज जहन में हो ही नहीं सकता। आप जो कुछ भी जहन में फर्ज करेंगे वो शय होगी, लाशय नहीं होगी, उस पर शय सादिक आएगा। तो ये तो फर्जी कुल्लियात हैं, लाशय। इसी तरह लावजूद है, आप कोई भी चीज फर्ज कर लें, चाहे खारिज में वजूद फर्ज करें, चाहे जहन में फर्ज करें, लेकिन जो भी आप फर्ज करेंगे वो तो वजूद होगा, लावजूद तो नहीं होगा। तो लाशय और लावजूद और लामुमकिन वगैरह, ये तो फर्जी कुल्लियात हैं, इनका ना जहन में वजूद है और ना खारिज में वजूद है। लिहाजा यहां जो कुल्लियात की पांच किस्में बनाई, वो कुल्लियात हैं जिनके अफराद पाए जाते हैं, जिनके अफराद पाए जाते हैं या मुमकिन हो सकते हैं, कि जिनके अफराद हो सकते हैं नफ्सुल अमर में, चाहे जहन में हो, चाहे खारिज में हो, चाहे दोनों के अंदर हो, तो उनकी ये तकसीम की है। कुल्लियात फर्जिया, उनके तो अफराद ना जहन में है और ना खारिज में है, वो तो फर्जी कुल्लियात हैं और उनके साथ बहस करने का कोई फायदा भी नहीं है। जिस चीज का वजूद ही नहीं है उसके बारे में बहस करने का कोई फायदा नहीं, लिहाजा उनको यहां जिक्र भी नहीं किया। जवाब समझ में आ गया। देखिए भाई किताब पर, कौलहू वल कुल्लियातु अल कुल्लियातुल्लती लहा अफरादुन बिहसबी नफ्सिल अमरी, कि वो कुल्लियात जिनके अफराद हैं बिहसबी नफ्सिल अमरी, किसके मुताबिक? नफ्सुल अमर के मुताबिक। फिर जहनी अविल खारिजी, जहन में या खारिज में। ये वाली जो कुल्लियात जिनके अफराद नफ्सुल अमर में हैं, मुनहसिरतुन फी खमसति अनवाइन, ये बंद हैं कितनी किस्मों में? पांच किस्मों में। व अम्मल कुल्लियातुल फर्जियतुल्लती ला मिस्ताक लहा, और बाकी वो फर्जी कुल्लियात التی لا مصداق لہا جنکا کوئی مصداق نہیں ہے خارجوں ولا ذہنن خارج میں اور نہ ذہن کوئی مصداق نہیں ہے آپ خارج میں جو بھی چیز فرض کریں گے وہ لا شے نہیں ہوگی بلکہ کیا ہوگی شے ذہن میں آپ جو بھی چیز فرض کریں گے وہ لا شے نہیں ہوگی بلکہ شے تو وہ کلیات فرضیہ جن کا کوئی مصداق نہیں ہے خارج میں اور نہ ذہن میں فلا يتعلق بالبحث عنها تو تعلق نہیں ہے ان کے ساتھ بحث کرنے سے غرض ان کسی ایسی غرض کا یعتد بھی جو کیا ہو قابل شمار ہو جو کیا ہو یعنی ان کے ساتھ کوئی ایسی غرض متعلق نہیں ہے جو قابل شمار ہو یعنی جو یوں کہیں اہم ہو کیا ہو جس کو کچھ سمجھا جائے بحث تو کی ہم نے مثلا بتایا آپ کو کہ لا شے کیا ہے شے کی نقیز ہے جو بھی چیز شے نہیں وہ کیا ہے لا شے لیکن لا شے اس کا نہ خارج میں کوئی فرد ہے اور نہ ذہن میں وجود کی نقیز کیا ہے لا وجود تھوڑی سی بحث مختصر سی کوئی بات سمجھانے کے لیے طلبا کو ذکر تو کی جاتی ہے لیکن کوئی ایسی اہم غرض ان سے متعلق نہیں کہ ان کے بارے میں کیا کیا جائے باقاعدہ بحث کی جائے تو اعتدو کے کیا معنی شمار کرنا یعنی جس کو شمار کیا جائے جس کو کچھ سمجھا جائے پھر ترجمہ دیکھیں فلا يتعلق بالبحث عنها غرض يعتد به لہذا ان کے ساتھ بحث کرنے سے کوئی ایسی غرض متعلق نہیں ہے يعتد به جو قابل شمار ہو جس کو کچھ سمجھا جائے ثم الكلي اذا نسب الى افراده المحققه في نفس الامر فاما ان يكون عين حقيقه تلك الافراد اب وجہ حصر کا بیان کر رہے ہیں حصر کا معنی ہے بند کرنا کہ ان کلیات کو پانچ ہی قسموں میں کیوں بند کیا تو اب وجہ حصر بیان کرنے لگے ہیں کہتے ہیں ثم الکلی اذا نسب الى افراده المحققه في نفس الامر پھر کلی جب اس کی نسبت کی جائے اس کے ان افراد کی طرف المحققت فی نفس الامر جو ثابت ہیں نفس الامر میں ترجمہ سمجھ میں آ رہا ہے المحققت جو ثابت ہیں یعنی موجود ہیں کہتے ہیں ثم الکلی اذا نسب الى افراده المحققت فی نفس الامر یہ افراد ہی یہ ہے موصوف المحققت فی نفس الامر کیا ہے اس کی صفت ثم الکلی اذا نسب پھر کلی جو ہے جب اس کی نسبت کی جائے الى افراده المحققت فی نفس الامر اس کے ان افراد کی طرف جو نفس الامر میں موجود ہیں فاما ان یکون عین حقیقت تلک الافراد تو وہ کلی جو ہے ان افراد کی یا تو عین حقیقت ہوگی وہو النوع اور وہ کیا ہے نوع ہے او جزء حقیقتها یا اس کی حقیقت کا جزء ہوگی ایک سطر نیچے آ رہا ہے او خارجا عنها یا اس سے کیا ہوگی خارج ہوگی تو یعنی تین طرح ہی ہو سکتا ہے کہ کلی اما ان یکون عین حقیقت تلک الافرادی یا تو وہ ان افراد کی پوری حقیقت ہوگی او جزء حقیقتها یا ان کی حقیقت کا جزء ہوگی او خارجا عنها یا ان کی حقیقت سے خارج ہوگی تو کہتے ہیں فاما یکون عین حقیقت تلک الافرادی کہ وہ کلی یا تو ان افراد کی عین حقیقت ہوگی وہو النوع اور وہ نوع ہے او جزء حقیقتها یا ان افراد کی حقیقت کا جزء ہوگی فَإِنْ كَانَ تَمَامَ الْمُشْتَرَكِ بَيْنَ شَيْءٍ مِّنْهَا وَبَيْنَ بَعْضٍ آخَرَ فَهُوَ الْجِنْسُ اگر وہ تمام مشترک ہے ایک شے کے درمیان وَبَيْنَ بَعْضٍ آخَرَ اور بعض دوسری چیزوں کے درمیان فَهُوَ الْجِنْسُ تو وہ جنس ہے وَإِلَّا اور اگر ایسا نہ ہو یہ الا کیا ہے وہ اس سے پہلے وہ آیا تو یہ ان اور لا سے مرکب ہے وہ الا اور اگر ایسا نہ ہو فہو الفصل تو وہ فصل ہے تمام مشترک کو ذرا سمجھ لیں بھائی فإن کان تمام المشترک تمام مشترک ایسا جز کہ دو ماہیتوں کے درمیان جو کچھ مشترک ہو وہ اس کے اندر آ جائے تمام مشترک تمام پورا تمام مشترک پورا مشترک مثلا دیکھو انسان بھی کیا ہے حیوان ہے گائے بیل بکری وہ بھی کیا ہیں حیوان ہیں اور حیوان کی تعریف کیا کی آپ نے جسم نام حساس متحرک بال ارادہ. جسم نام, ہر حیوان کیا ہوتا ہے؟ جسم نامی ہوتا ہے, اس کا بڑھنے والا جسم ہوتا ہے. حساس, وہ چیزوں کو محسوس کرتا ہے, بھوک پیاس تکلیف وغیرہ ان کو کیا کرتا ہے؟ محسوس کرتا ہے. حساس کا معنی یہ ہے کہ وہ چیزوں کو محسوس کرتا ہے, یعنی وہ حس رکھتا ہے. کیا رکھتا ہے؟ حس رکھتا ہے. دیکھو انسان کو اللہ نے حواس دیے ہیں جن کے ذریعے وہ چیزوں کو محسوس کرتا ہے. اس کو اللہ نے حواس خمسہ ظاہرہ نصیب فرمائے ہیں, اس کو اللہ نے دیکھنے کی طاقت نصیب فرمائی ہے, قوت باصرہ, اور یہ قوت اللہ نے آنکھوں میں رکھی ہے, اس کے ذریعے انسان چیزوں کو دیکھتا ہے. اور ایک سننے کی طاقت اللہ نے انسان کو نصیب فرمائی ہے, اور اسے قوت سامعہ کہتے ہیں, اور یہ طاقت اللہ نے کانوں میں رکھی ہے. اور ایک اللہ نے قوت شامہ انسان کو نصیب فرمائی ہے, شامہ یعنی سونگنے کی قوت, اور یہ قوت اللہ نے ناک میں رکھی ہے. اسی طرح انسان کو اللہ نے چکھنے کی قوت نصیب فرمائی ہے, اور یہ اس کا نام قوت ذائقہ ہے, اور یہ اللہ نے زبان میں رکھی ہے. اور ایک قوت اللہ نے انسان کو لمس کی نصیب فرمائی ہے, جسے قوت لامسہ کہتے ہیں, اور یہ قوت پورے بدن میں تقریباً پھیلی ہوئی ہے, اور اس کے ذریعے انسان جو ہے چیزوں کو چھو کر ان کا پتہ لگاتا ہے کہ کوئی چیز نرم ہے یا سخت ہے, خشک ہے یا تر ہے, ہموار ہے یا کھردری ہے وغیرہ. بات سمجھ میں آ گئی؟ تو یہ جو حواس خمسہ ظاہرہ ہیں, دیکھو یہ حواس اللہ نے کس کو نصیب فرمائے؟ انسان کو. اسی طرح تمام حیوانات جو ہیں وہ حس والے ہیں, وہ مختلف چیزوں کو محسوس کرتے ہیں, مختلف قسم کے حواس اللہ نے ان کو نصیب فرمائے ہیں, جس کے ذریعے وہ چیزوں کو محسوس کرتے ہیں. تو حساس کا کیا معنی؟ جو چیزوں کو محسوس کرتے ہیں, جو حس رکھتے ہیں, حواس رکھتے ہیں. بات سمجھ میں آ گئی؟ اور متحرک بالارادہ, اور وہ اپنے ارادے سے حرکت کرتا ہے. حرکت تو پتھر بھی کرے گا, آپ اس کو پتھر کو ایک جگہ سے اٹھا کر دوسری طرف پھینک دیں, لیکن کیا یہ حرکت اس نے اپنے ارادے سے کی؟ نہیں, یہ تو آپ نے اس کو پھینکا. حیوان جو ہوتا ہے وہ اپنے ارادے سے حرکت کرتا ہے. بات سمجھ میں آ گئی؟ تو حیوان کسے کہتے ہیں؟ جسم نام حساس متحرک بال ارادہ. تو جو بھی حیوان ہے وہ جسم نامی بھی ہے, حساس بھی ہے, اور متحرک بال ارادہ بھی ہے. یاد رکھو یہ جو جنس ہوتی ہے نا, جنس, یہ مختلف حقیقت کے افراد پر بولی جاتی ہے. توجہ ہے, مختلف حقیقت کے افراد پر بولی جاتی ہے, اور یہ تمام مشترک ہوتی ہے ان مختلف افراد کے درمیان. یہ تمام مشترک ہوتی ہے ان افراد کے درمیان, یعنی جو کچھ ان کے درمیان مشترک ہوتا ہے وہ سارا اس کے اندر آتا ہے, تب ہی وہ جنس ہے, ورنہ جنس نہیں. مثلا آپ سے کسی نے پوچھا کہ آپ انسان اور گائے بیل اور گھوڑا اور گدا, ان کے درمیان تمام مشترک کس نے پوچھا کہ کیا چیز ہے, تو مثلا آپ کہتے ہیں جسم نامی. کیا کہتے ہیں؟ تو کیا ان میں صرف جسم نامی مشترک ہے یا حساس بھی ہیں؟ یہ سارے حساس بھی ہیں. لہذا معلوم ہوا صرف جسم نامی یہ تمام مشترک نہیں. تمام مشترک کا کیا معنی ہوتا ہے؟ کہ جو کچھ مشترک ہے وہ سارا اس کے اندر آ جائے. بات سمجھ میں آ رہی ہے؟ تو کیا انسان, گائے, بیل, بکری وغیرہ, ان میں صرف جسم نامی مشترک ہے یا حساس بھی ہے؟ حساس. لہذا آپ سے کس نے پوچھا کہ ان کی جنس کیا ہے, آپ نے جواب میں کیا کہا؟ آپ نے مثلا کہہ دیا حساسن. کیا کہہ دیا؟ حساسن کہیں پھر بھی نہیں, کیونکہ حساس کیا ہے؟ تمام مشترک نہیں ہے اس میں, یہ تمام کیونکہ اس میں متحرک بال ارادہ بھی رہ گیا اور جس میں نامی بھی رہ گیا. پھر کسی نے پوچھا کہ ان کے درمیان ان کی جنس کیا ہے, یہ انسان, گائے, بیل, بکری کی. ایک نے کہا کہ یہ متحرک بال ارادہ ہیں. یہ سارے کیا ہیں؟ یہ بھی جنس نہیں بن سکتا, کیونکہ جنس تو تمام مشترک ہوتی ہے, اور انسان, گائے, بیل اور بکری, کیا صرف ان میں متحرک بال ارادہ ہونا مشترک ہے؟ اور بھی چیزیں ہیں, اور بھی چیزیں ہیں. ہاں, اگر کسی نے پوچھا کہ الانسان والبقر والغنم ما ہم, یہ کیا ہیں, آپ جواب میں حیوان کہتے ہیں. اب حیوان کا لفظ جب آپ لائے, یہ تمام مشترک ہے, اس میں وہ ساری چیزیں آ گئیں جو ان کے درمیان کیا تھیں؟ مشترک تھیں. کیونکہ حیوان کس کو کہتے ہیں؟ जिसका जिसमें नामी हो, जो क्या हो हसास हो, जो क्या हो मुतहर्रिक बिल इरादा, तो यह है तमाम मुश्तरक, यानी वो सारी चीजें इकट्ठी हों जो उन माहियतों में मुश्तरक हैं। तो जिन्स हमेशा क्या होगी, तमाम मुश्तरक होगी। जिन जिन माहियतों पर वो बोली जा रही है, मसलन हैवान जिन जिन पर बोला जा रहा है, मालूम हुआ उन सब में ये चीजें मौजूद हैं, ये तमाम मुश्तरक है उनके अंदर। तो कहते हैं औ जुज अ हकीकतिहा, ये कुल्ली क्या होगी, अपने अफराद की हकीकत का जुज होगी। जुज जैसे हैवान नातिक, हैवान इंसान की हकीकत क्या है, हैवान नातिक, इंसान का एक जुज हैवान है और एक जुज क्या है, नातिक है। औ जुज अ हकीकतिहा, या अपने अफराद की हकीकत का जुज होगी। फइन काना तमाम अल मुश्तरकी बैन शैइन मिनहा व बैन बाज़िन आखरा फहुअल जिन्सु, अगर वो जुज जो है वो तमाम मुश्तरक है उस चीज के दरमियान, व बैन बाज़िन आखरा और बाज दूसरी चीजों के दरमियान वो तमाम मुश्तरक है, फहुअल जिन्सु, तो वो उस चीज में यानी उस माहियत में और दूसरी माहियतों में, इंसान की हकीकत और गाय बैल बकरी की हकीकत और, तो इंसान और बाकी हकीकतों के दरमियान जो तमाम मुश्तरक होगा वो क्या कहलाएगी, जिन्स कहलाएगी। ये माना है फइन काना तमाम अल मुश्तरक बैन शैइन मिनहा व बैन बाज़िन आखरा फहुअल जिन्सु, अगर वो जूस जो है हकीकत का वो तमाम मुश्तरक है उस चीज के दरमियान और बाज़ दूसरी चीजों के दरमियान यानी बाज़ दूसरी माहियतों के दरमियान, फहुअल जिन्सु, तो वो जिन्स है। व इल्ला, और अगर ऐसा ना हो, फहुअल फसलु, तो वो फसल है। क्या है, अगर ऐसा ना हो, क्या माना, इसमें दो सूरतें आ गईं। देखो इन्होंने क्या कहा, अगर वो जूस क्या होगा, तमाम मुश्तरक है तो वो जेंस है, अगर ऐसा ना हो तो वो फसल है। तो फसल में दो सूरतें आ गईं, एक सूरत सिरे से मुश्तरक ही ना हो, एक ही हकीकत वालों पर बोला जाता है, एक माहियत और दूसरी माहियतों के दरमियान सिरे से मुश्तरक ही नहीं है, जैसे नातिकुन, नातिक क्या है, इंसान की हकीकत क्या, हैवान नात, ये हैवान, ये तो तमाम मुश्तरक है इंसान के दरमियान भी और माहियतों के दरमियान भी, तो ये क्या हुआ, जिन्स। और जो ऐसा ना हो वो क्या है, फसल। अब इस फसल में देखो नातिक आएगा, देखना जरा गौर करना, इन्होंने क्या कहा, जो ऐसा ना हो, क्या माना, सिरे से मुश्तरक ही नहीं, इस माहियत और किसी माहियत में मुश्तरक ही ना हो, तो नातिक ऐसा ही है जो इंसान के अलावा और किसी माहियत में मुश्तरक इसके साथ नहीं, या मुश्तरक तो हो लेकिन तमाम मुश्तरक ना हो, तवज्जो है, मुश्तरक हो लेकिन तमाम मुश्तरक, जैसे हसास, हसास क्या है, मुश्तरक तो है इंसान में भी और गाय बैल बकरी में भी, तो लेकिन क्या ये तमाम मुश्तरक है, पूरा का पूरा ये मुश्तरक तो नहीं है, और भी चीजें, तो बस जो जूस तमाम मुश्तरक नहीं है वो उसको फसल कहते हैं। तो ये हसास भी फसल है इंसान के लिए, नातिक भी फसल और हसास भी फसल, तवज्जो है, नातिक भी फसल और हसास भी फसल, तवज्जो है। फिर सुने कि कुल्ली या तो अपने अफराद की ऐन हकीकत होगी या हकीकत का जुज, अगर ऐन हकीकत है तो उसका नाम नौ है, अगर हकीकत का जुज है फिर या तो वो तमाम मुश्तरक होगी इस माहियत और दूसरी माहियतों के दरमियान तो वो जिन्स है, और अगर ऐसा ना हो तो फिर वो फसल है। इसमें दो सूरतें आ गईं, या तो सिरे से मुश्तरक ही ना हो, या मुश्तरक तो हो लेकिन तमाम मुश्तरक ना हो, सिरे से मुश्तरक ही ना हो, जैसे नातिक, वो एक ही हकीकत के अफराद पर बोला जाता है, मुख्तलिफ हकीकतों पर बोला ही नहीं जाता, ये सिरे से मुश्तरक ही नहीं है किसी के साथ। और एक सूरत यह है कि मुश्तरक तो है लेकिन तमाम मुश्तरक नहीं, जैसे हसास या जैसे मुतहर्रिक बिल इरादा, इंसान भी हसास है, गाय बैल बकरी भी क्या है, हसास हैं, لیکن کیا یہ تمام مشترک ہے؟ تمام مشترک نہیں تو پھر یہ فصل ہے. آپ پھر حیران ہوں گے کہ ناطق بھی انسان کے لیے فصل بن گیا اور حساس بھی انسان کے لیے فصل بن گیا اور متحرک بالارادہ بھی کیا بن گیا؟ انسان کے لیے فصل بن گیا. تو جواب یہ کہ یہ سب فصل ہیں انسان کے لیے, لیکن کچھ فصل ہیں جن سے قریب سے جدا کرتے ہیں, کچھ فصل ہیں وہ جن سے بعید سے جدا کرتے ہیں. توجہ ہے. انسان کے اوپر جنس کون سی؟ حیوان. جن سے قریب کیا ہے؟ حیوان. اور جن سے بعید؟ جس میں نامی ہے. یا اس سے اوپر کون سی؟ جس میں مطلق ہے. یا اس سے اوپر جوہر ہے. تو ایک جنس بھی تو آپ نے پڑھ لیا کہ کبھی قریب ہوتی ہے اور کبھی بعید. تو جن سے قریب سے جو جدا کرے وہ ہے فصل قریب, اور جو دور جن سے بعید سے جدا کرے وہ کیا ہے؟ فصل بعید ہے. میں نے کہا ناطق, انسان پر کیا بولا؟ ناطق. اس ناطق نے کس سے جدا کیا؟ جن سے قریب کے اندر جو حیوانات تھے ان ساروں سے کیا کر دیا؟ جدا کر دیا, کیونکہ صرف انسان ناطق ہے اور کوئی ناطق نہیں. اور جب میں نے کہا حساس, حیوانات سے تو جدا نہیں کیا لیکن درختوں سے یا اور جسموں سے جدا کر دیا یا نہیں کر دیا, تو اس حساس یہ بھی انسان کے لیے فصل ہے. اس نے انسان کو جدا کر دیا لیکن کس میں؟ جن سے بعید میں, یعنی جس میں نامی میں. مثلا جس میں نامی میں انسان, گائے, بیل, بکری اور درخت سب کیا تھے؟ شامل تھے سب اس میں. سب پر یہ لفظ بولا جاتا ہے, سب اس میں داخل تھے. لیکن جب میں نے کہا حساس, اس نے کیا کیا؟ انسان کو جدا کر دیا. کس میں؟ جن سے بعید میں, درختوں سے, کیونکہ وہ حساس نہیں ہیں. تو فصل معلوم ہوا قریب بھی ہو سکتی ہے اور بعید بھی. آگے بھی خود بھی تفصیل بیان کریں گے. بات سمجھ میں آ گئی. اب دوبارہ ذرا ترجمہ دیکھ لیجئے. کہتے ہیں فَإِمَّا يَكُونَ عَيْنَ حَقِيقَتِ تِلْكَ الْأَفْرَادِ وَهُوَ النَّوْعُ كُلِّي, یا تو اپنے افراد کی عین حقیقت ہوگی اور وہ نوع ہے, او جزء حقیقتها, یا اپنے افراد کی حقیقت کا جز ہوگی. پھر اگر وہ جز ہے تو فَإِنْ كَانَ تَمَامَ الْمُشْتَرَكِ بَيْنَ شَيْءٍ مِّنْهَا وَبَيْنَ بَعْضٍ آخَرَ فَهُوَ الْجِنْسُ, بس اگر وہ جز تمام مشترک ہے اس چیز کے درمیان, وَبَيْنَ بَعْضٍ آخَرَ, اور بعض دوسری چیزوں میں یعنی دوسری ماہیتوں میں, فَهُوَ الْجِنْسُ, تو وہ جنس ہے. وَإِلَّا, اور اگر ایسا نہ ہو, فَهُوَ الْفَصْلُ, تو وہ فصل ہے. اس میں کتنی صورتیں آ گئیں؟ دو. سرے سے یا تو مشترک ہی نہ ہو یا مشترک تو ہو لیکن تمام مشترک نہ ہو. وَيُقَالُ لِهَذِهِ الثَّلَاثَةِ ذَاتِيَّاتٌ, اور ان تین کلیوں کو ذاتیات کہتے ہیں. میں نے بتایا تھا یہ سب کیا ہیں؟ کلی ذاتی ہیں بھائی, کیونکہ یہ ذات میں داخل ہیں, حقیقت اور ماہیت میں داخل ہیں. او خارجا عنہا, یا کلی کیا ہوگی؟ اپنے افراد کی حقیقت سے خارج ہوگی. ویقال له العرضی, اور اس کو کیا کہتے ہیں؟ کلی عرضی کہتے ہیں. فاما ان یختص بافراد حقیقت واحدت او لا یختص, پھر یہ جو کلی اپنے افراد کی حقیقت سے خارج ہے, یہ جو عارضی ہے, یا تو یہ خاص ہوگی, بے افراد حقیقت واحدت, ایک ہی حقیقت کے افراد کے ساتھ, او لا یختص, یا ایک حقیقت کے افراد کے ساتھ خاص نہیں ہوگی. فالاول هو الخاصۃ, تو اول جو ہے وہ خاصہ ہے, یعنی جو ایک حقیقت کے افراد کے ساتھ خاص ہے. والثانی هو العرض العام, اور ثانی کیا ہے؟ عرض عام ہے. عرض کا معنی ہوتا ہے صفت, صفت, یہ عرض عام ہے, عام صفت ہے, یعنی ایک ماہیت کے ساتھ خاص نہیں. اور دوسرا کیا ہے؟ خاصہ. خاصہ کو عرض خاص بھی کہتے ہیں. کیا کہتے ہیں؟ یہ عرض عام ہے تو وہ عرض خاص ہے بھائی, تو مختصر نام خاصہ ہے بھائی. تو کہتے ہیں فالاول هو الخاصۃ والثانی هو العرض العام, اول جو ہے وہ خاصہ ہے اور ثانی جو ہے وہ عرض عام ہے. فہذا دلیل انحصار الکلی فی الخمسۃ, تو یہ دلیل ہے کلی کے بند ہونے کی پانچ میں. یہ دلیل ہے کلی کے, یہ وجہ حصر ذکر کر دی کہ پانچ ہی صورتیں یہاں بنتی ہیں بھائی. بعض کتابوں میں انحصار الکلیات ہے بھائی, وہ زیادہ بہتر عبارت ہے. فہذا دلیل انحصار الکلیات فی الخمسۃ, یہ دلیل ہے کلیات کے بند ہونے کی پانچ قسموں میں. کہ پانچ قسموں میں کیوں بند ہے؟ بات سمجھ میں آ گئی. یاد رکھو یہ جو وجود خارجی ہوتا ہے اس کو وجود عینی اور وجود اصلی کہتے ہیں. وجود خارجی جو ہوتا ہے اس کو وجود عینی اور وجود اصلی کہتے ہیں کہ اصل میں موجود ہے. وجود عینی یعنی اس کی ذات کیا ہے؟ موجود ہے. اور جو وجود ذہنی ہوتا ہے اس کو وجود ظلی اور مثالی کہتے ہیں. کیا کہتے ہیں؟ وجود ظلی اور مثال. ظل ضوا کے ساتھ ہے. ظل کا معنی ہے سایہ. سایہ تو یہاں بھی ہمارے ذہن میں کسی چیز کی جو صورت بنتی ہے وہ اس کا یوں سمجھو پرچھائی یعنی اس کا عکس ہوتا ہے. کیا ہوتا ہے؟ عکس. اس کا عکس اس کی صورت ہوتی ہے. تو اس کو کیا کہتے ہیں؟ ظلی اور مثالی. یعنی یہ اس کے مثل ہے, وہ نہیں ہے. مثلا اگر بعین ہی وہی چیز ہوتی تو پہاڑ ذہن میں کہاں آ سکتا ہے؟ کہاں پہاڑ, اور ذہن تو ہمارا چھوٹا سا ہے. بات سمجھ میں آ گئی؟ تو یہ ظلی اور مثالی ہے یعنی اس کے مثل ہے. بات سمجھ میں آ گئی؟ آگے دیکھیے بھائی. قوله المقول ای المحمول. مصنف کا قول المقول ای المحمول, یعنی مقول کس معنی میں ہے؟ محمول کے معنی میں. بھائی اوپر آیا تھا متن میں الجنس وهو المقول على كثيرين, وہ کلی ہے جو بولی جاتی ہے. جو بولی جاتی ہے. بھائی بولنے کا کیا معنی؟ میں نے آپ کو بتایا تھا کہ مناطقہ کی اصل توجہ قول ملفوظ کی طرف نہیں ہے بلکہ قول معقول, یعنی جو بات ہمارے ذہن میں آتی ہے. اور یہاں تو آیا وہ المقول, وہ بولی جاتی ہے. معلوم ہوا زبان سے بولنا ضروری ہے اس میں. تو یہ تو لفظ کی بات آ گئی. تو جواب دے رہے ہیں کہ بھائی مقول سے مراد بولنا نہیں ہے. مقول بمانے محمول کے, کہ اس پر اس کا حمل کیا جاتا ہے. کیا کیا جاتا ہے؟ مثلا آپ کہتے ہیں زید انسان. زید انسان, دیکھو زید پر آپ نے انسان کا حمل کر دیا. اور یہ بولنا ضروری نہیں ہے. ذہن میں بھی آپ کیا سوچ لیں, زید کیا ہے؟ انسان ہے. تو دیکھا حمل کر لیا. توجہ ہے؟ تو مقول کس معنی میں ہے؟ محمول یعنی حمل کرنے کے معنی میں. معنی سمجھ میں آ گیا. تو کہتے ہیں قوله المقول ای المحمول. قوله فی جواب ما ہوا. ماتن کا قول فی جواب ما ہوا. میں نے آپ کو بتلایا تھا ما ہوا کے ذریعے کیا کیا جاتا ہے؟ کسی چیز کی حقیقت کے بارے میں سوال کیا جاتا ہے. اور اس کے جواب میں کیا کیا آ سکتا ہے؟ جنس بھی, نوع بھی, اور حد تام بھی. جنس, نوع اور حد تام. جنس, نوع اور حد تام. اور اس کے ذریعے یا تو ایک چیز کا سوال ہوگا یا متعدد چیزوں کا سوال ہوگا. اور اگر ایک چیز کا سوال ہے پھر وہ جزی ہوگی یا کلی ہوگی. اگر جزی ہے تو جواب میں کیا آئے گی؟ نوع. اگر کلی ہے تو جواب میں حد تام آئے گی. اور اگر متعدد چیزیں ہیں پھر وہ متفق الحقیقت ہوں گی یا مختلف الحقیقت. اگر متفق الحقیقت ہیں تو بھی جواب میں نوع آئے گی. اور اگر مختلف الحقیقت ہیں تو جواب میں جنس آئے گی. توجہ ہے؟ یہی باتیں اب یہ بیان کریں گے. کہتے ہیں اے علام تو جان لے انا ما ہوا سوال عن تمام الحقیقتی, کہ ما ہوا جو ہے وہ سوال ہوتا ہے پوری حقیقت کے بارے میں. فین قطو صرف اس سوال علی ذکر امر واحد, اگر اکتفا کیا جائے. فین اقتصر, اگر اکتفا کیا جائے. فی السؤال, سوال میں. علی ذکر امر واحد, ایک ہی امر, ایک ہی چیز کے ذکر پر. تو کان السؤال عن تمام الماہیت المختصۃ بہ, تو یہ سوال ہوتا ہے اس تمام ماہیت کے بارے میں جو اس کے ساتھ خاص ہے. مثلا میں نے پوچھا زید ما ہوا, تو معلوم ہو میں اس زید کے ساتھ پوری جو ماہیت ہے اس کی میں وہ پوچھنا چاہتا ہوں. تو جواب میں کیا آئے گا؟ انسان. اور انسان کیا؟ حیوان ناطق. دیکھو اس میں پوری حقیقت اس کی آ گئی. کان سوال عن تمام الماہیت المختصۃ بہ, تو وہ سوال ہوگا اس پوری ماہیت, اس ماہیت جو اس کے ساتھ خاص ہے. فیقع النوع فی الجواب, تو نوع جواب میں واقع ہوگی. اچھا, فإن اقتصر فی السؤال علی ذکر امر واحد, میں نے تفصیل بیان کر دی تھی کہ اگر سوال ایک چیز کے بارے میں ہوگا یا متعدد چیزوں کے بارے میں, پھر وہ ایک چیز یا جزی ہوگی یا کلی ہوگی. اگر جزی ہے تو جواب میں نوع آئے گی, اور اگر وہ کلی ہے تو جواب میں حد تام آئے گی. توجہ ہے, اب اسی کو بیان کر رہے ہیں. کہتے ہیں فین قطوسی رف سوال اعلی ذکر امر واحد, اگر اکتفا کیا جائے سوال میں ایک ہی امر کے ذکر پر, یعنی ایک ہی چیز کے ذکر پر, تو کان سوال عن تمام الماہیت المختصت بھی, تو یہ سوال ہوگا عن تمام الماہیتی, اس چیز کی پوری ماہیت کے بارے میں, المختصت بھی جو اس کے ساتھ خاص, تو یہ سوال ہوگا اس چیز کی پوری اس ماہیت کے بارے میں جو اس کے ساتھ خاص ہے. فیقع النوع فی الجواب ان کان المذکور امرا شخصیا, تو نوع جواب میں واقع ہوگی اگر وہ جو ذکر کیا گیا وہ امر شخصی تھا یعنی جزی تھا, اگر وہ چیز جس کو ذکر کیا گیا تھا اگر وہ جزی تھی, مثلا زید ما ہوا, تو جواب میں نوع آئے گی. بھائی یہ معنی ہے فیقع النوع فی الجوابی, تو نوع جواب میں واقع ہوگی, ان کان المذکور امرا شخصیا, اگر وہ جو ذکر کیا گیا وہ امر شخصی ہے یعنی جزی چیز ہے. او الحد التام, اس کا عطف ہے النوع پر, فیقع الحد التام فی الجوابی, تو حد تام واقع ہوگی جواب میں. عبارت پہ نظر ہے, اب الحد التام اور یا حد تام واقع ہوگی جواب میں, ان کان المذکور حقیقتا کلیتا, اگر وہ جس کو ذکر کیا گیا وہ حقیقت کلیہ ہے, یعنی اگر کلی کے بارے میں سوال کیا گیا ہے, الانسان ما ہوا, ایک امر ہے ایک چیز ہے اور وہ کیا ہے کلی ہے, تو جواب میں کیا آئے گی حد تام, الانسان ما ہوا, تو جواب میں کیا کہیں گے حیوان ناطقن. یہ مانا ہے کہ اول حد التام حد تام جواب میں آئے گی, ان کان المذکور حقیقتا کلیتا, اگر وہ جس کو ذکر کیا گیا وہ حقیقت کلیہ ہے. وَإِن جُمِعَ فِي السَّوَالِ بَيْنَ أُمُورٍ, اور اگر جمع کیا جائے سوال میں کئی چیزوں کو, اور اگر جمع کیا جائے سوال میں کئی چیزوں کو, کان السوال عن تمام الماہیت المشترکت بین تلک الاموری, تو وہ سوال ہوگا وہ پوری ماہیت جو مشترک ہے ان چیزوں کے درمیان. ثم تلک الامور ان کانت متفقۃ الحقیقتی, پھر وہ امور جن کے بارے میں سوال کیا گیا وہ امور, ان کانت متفقۃ الحقیقتی, اگر وہ متفقۃ الحقیقت ہیں, تو کان السوال عن تمام الماہیت المتفقۃ المتحدۃ فی تلک الامور, تو یہ سوال ہوگا اس پوری ماہیت کے بارے میں جو متفق اور متحد ہے ان چیزوں میں. فیقع النوع ایضا فی الجواب, تو بھی نوع جواب میں آئے گی. تقریر سمجھ میں آ رہی ہے؟ وہ ان کانت مختلفۃ الحقیقتی, اور اگر وہ کئی چیزیں جو ہیں وہ مختلف الحقیقت ہیں, اس کا عطف پیچھے آیا تھا نا, ان کانت متفقۃ الحقیقتی ایک سطر پہلے, وہ کئی امور ہیں اگر وہ متفقۃ الحقیقت ہیں تو جواب میں نو آئے گی. وہ ان کانت مختلفۃ الحقیقتی, اور اگر وہ متعدد چیزیں جو ہیں مختلفۃ الحقیقت ہیں, تو کان سوال عن تمام الحقیقتی, تو پھر وہ سوال ہوگا اس پوری حقیقت کے بارے میں, المشترکتی بین تلک الحقائق المختلفتی, جو مشترک ہے ان حقائق مختلفہ میں. تقریر سمجھ میں آ رہی ہے؟ وقد عرفت, اور تحقیق آپ جان چکے ہیں, کہ ان تمام ذاتی, کہ وہ پوری ذاتی, المشترک بین الحقائق المختلفتی, جو مشترک ہو مختلف حقیقتوں کے درمیان, ہو الجنس, وہ کیا ہے جنس, وہ تمام مشترک جنس ہوتی ہے. فیقع الجنس فی الجوابی, تو یہاں پر بھی جنس جواب میں واقع ہوگی. فالجنس لابد له ان یقع جوابا عن الماہیت وعن بعض الحقائق المختلفۃ المشارکۃ ایاھا فی ذلک الجنس. اب یہاں سے جن سے قریب اور جن سے بعید کے بارے میں بیان کرنا چاہتے ہیں. جن سے قریب اور بعید کسے کہتے تھے؟ مثلا ایک ماہیت ہے انسان, توجہ ہے, جن سے قریب یا بعید دیکھنا ہو نا, تو ایک ماہیت چاہیے اور ایک اس کے اوپر جنس چاہیے. مثلا ماہیت کیا ہے؟ انسان. اس کے اوپر کوئی ایک جنس لے آئیں, حیوان. اب انسان یہ ماہیت ہے اور اس کے اوپر یہ جنس ہے. اب آپ دیکھنا چاہتے ہیں کہ یہ اس کے لیے جنس قریب ہے یا جنس بعید. یا دوسری صورت لیں, ایک ماہیت فرض کریں اور اس کے اوپر ایک جنس. ماہیت کیا؟ مثلا انسان. اور جنس کیا؟ جسم نامی. کیا اب آپ دیکھنا چاہتے ہیں کہ یہ اس ماہیت کے لیے جن سے قریب ہے یا جن سے بعید؟ صورت سمجھ میں آ رہی ہے؟ تو جن سے قریب یا بعید دیکھنے کے لیے کیا کریں گے؟ एक माहियत और उसके ऊपर एक जिंस, उसके बाद फिर आगे देखें कि जिंस से करीब है या बाईद। तरीका क्या था कि उस जिंस के अंदर ये जो माहियत है, मसलन कौन सी माहियत इंसान और जिंस कौन सी है, मसलन हैवान है, क्या है हैवान। अब आप देखना चाहते हैं ये हैवान इंसान के लिए जिंस से करीब है या बाईद, तो इस माहियत के साथ जो जो मुशारिकात हैं इस जिंस के अंदर, और कौन कौन दाखिल इस जिंस में, बकर भी है, गाय बैल भी है, बकरी भी है, घोड़ा भी है। अब आप ये देखना चाहते हैं कि ये जिंस हैवान इंसान के लिए जिंस से करीब है या बाईद, तो इंसान के साथ एक और फर्द को मिलाएं, एक और हकीकत को मिलाएं और फिर सवाल करें मा हुआ के जरिए। मसलन अल इंसान वल बकर मा हु मा, जवाब में फिर क्या आएगा, हैवान। फिर दूसरी हकीकत को साथ मिलाएं, अल इंसान वल फरस मा हु मा, फिर भी जवाब में क्या आया, हैवान। फिर अल इंसान वल हिमार मा हु मा, फिर भी जवाब में क्या आया, हैवान। देखा इस माहियत के साथ इसके जितने मुशारिकात हैं इस जिंस के अंदर अंदर, आप जिसको भी लेकर साथ मिलाकर सवाल करते हैं जवाब में हमेशा यही जिंस आती है, मालूम हुआ ये जिनसे करीब है। क्या है, जिनसे करीब है। और अगर बाजों के जवाब में ये जिंस आए और बाजों के जवाब में दूसरी जिंस आए, मालूम हुआ ये जिनसे बाईद है। मसलन माहियत ले इंसान, इसके ऊपर एक जिंस लें जिसमें नामी। अब मैं देखना चाहता हूं ये जिसमें नामी इंसान के लिए जिनसे करीब है या जिनसे बाईद। इंसान के साथ जरा जिसमें नामी में कौन कौन शरीक, शजर भी है और बकर और हिमार वगैरह भी। पहले मैंने सिर्फ शजर को मिलाया, अल इंसान वल शजर मा हुमा, जवाब में क्या आया, जिसमें नामी। अब दूसरे फर्द को मैंने मिलाया, अल इंसान वल बकर मा हुमा, जवाब में क्या आया, हैवान। क्या आया, हैवान। देखा मालूम हुआ जिसमें नामी जिनसे बाईद है, मा हुआ के जरिए सवाल करें इस माहियत के साथ दूसरे मुशारिकात को मिलाकर, तो कभी वही जिंस जवाब में आती है और कभी दूसरी। मालूम हुआ जिसमें नामी इंसान के लिए जिनसे बाईद है, अब उसी को बयान कर रहे हैं। फल जिंस लाबुद्द लहु अन यका जवाब अनिल माहियत वान बाज़िल हकाइक़िल मुख्तलिफती, तो जिंस के लिए जरूरी है कि वो जवाब वाके हो, अनिल माहियती जवाब वाके हो, किस से, उस माहियत से, वान बाज़िल हकाइक़िल मुख्तलिफती और बाज मुख्तलिफ हकीकतें, अल मुशारिकती इयाहा, जो शरीक हैं मुशारिक हैं उस माहियत के साथ। इयाहा से जमीर किसको राजे, माही, जो मुशारिक हैं उस माहियत के साथ। फी ज़ालिकल जिंसी, उस तो कहते हैं फल जिंस ला बुद्द लहू अय्या का जवाब अन अनिल माहियती, जिंस के लिए जरूरी है कि वो जवाब वाके हो उस माहियत और बाज हकायक मुख्तलिफा से, अलमुशारिकति इयाहा, वो हकायक मुख्तलिफा जो उसके साथ मुशारिक हैं। फी जालिकल जिंसी, फल जिंस ला बुद्द लहू, जिंस के लिए जरूरी है अय्या का जवाब अन, कि वो क्या बने, जवाब बने, किस से, अनिल माहियती व अन बाज़िल हकायक़िल मुख्तलिफती, उस माहियत से, व अन बाज़िल हकायक़िल मुख्तलिफती और बाज़ मुख्तलिफ हकायक से वो जवाब बने। कौन से मुख्तलिफ हकायक, अल मुशारिकती इयाहा फी ज़ालिकल जिंसी, जो उसके साथ मुशारिक हैं, इयाहा उस माहियत के साथ, फी ज़ालिकल जिंसी उस जिंस में। फइन काना मा ज़ालिका जवाबन अनिल माहियती व अन कुल्लि वाहिदतिन मिनल माहियातिल मुख्तलिफतिल मुशारिकति लहा फी ज़ालिकल जिनसी फल जिनसु करीब, अगर इसके साथ साथ वो जवाब बने उस माहियत वान कुल्ली और हर एक जो मुख्तलिफ माहियात जो उसके साथ शरीक हैं उस जिंस के अंदर, फल जिनसु करीब, तो जिंस क्या है, करीब है, कल हैवानी, जैसे हैवान। हैसु यकाउ जवाबन लिस्सवाल अनिल इंसानी, क्योंकि ये बात जवाब बनेगी ये हैवान, लिस्सवाल अनिल इंसानी, किसके बारे में सवाल हो, इंसान के बारे में सवाल हो, व अन कुल्ली मा युशारिकुहु फिल माहियतिल हैवानियती, हर एक जो उसके साथ शरीक है माहियत हैवानिया में, हैवान ये जवाब बनेगा इंसान और हर एक जो उसके साथ माहियत हैवानिया में शरीक है। व इल्लम यका जवाबन अनिल माहियति व अन कुल्ली मा युशारिकुहा फी ज़ालिकल जिंसी फबईदुन, और अगर वो जिंस जवाब न वाके हो उस माहियत से और हर एक जो उसके साथ शरीक है उस जिंस में, उनसे वो जवाब वाक न हो फबाईद उन, तो वो जिन्स क्या है बाईद है, कल जिस्मी जैसे कि जिस्म है। हैसु यकाउ जवाबा नानी सुआल बिल इंसानी वल हजरी, जैसे देखो भाई जिस्म के तहत कौन कौन दाखिल, इंसान भी, तमाम हैवानात भी, और जिसमें नामी दरख्त भी, और पत्थर वगैरह पहाड़ जो गैर नामी जिस्म है वो भी दाखिल हैं। तो अब जब सवाल किया अल इंसानु व शजरु वल हजरु मा हुम, तो जवाब में क्या आया जिस्म। लेकिन अगर पूछा अल इंसानु व शजरु मा हुमा, तो जवाब में क्या आया जिसमें नामी। और अगर पूछा अल इंसान वल बकरु मा हुमा, तो जवाब में क्या आया हैवान आया। मालूम हुआ कि ये जो जिस्म है ये इंसान के लिए जिनसे बईद है। जिस्म के अंदर जो जो मुशारिकात हैं हम उनको लेकर सवाल करते जा रहे हैं, और जवाब में हर जगह जिस्म नहीं आ रहा, कभी जिसमें नामी आ रहा है, कभी जिस्म आ रहा है, और कभी हैवान आ रहा है। मालूम हो ये जो जिस्म है ये इंसान के लिए जिनसे बईद है। ये माना है कल जिस्म जैसे कि जिस्म है। हैसु यकाउ जवाबन अनि सवाल बिल इंसानी वल हजरी, क्योंकि ये जवाब वाके होगा इंसान और हजर के बारे में सवाल से, इंसान और हजर के बारे में जो सवाल किया जाए उससे तो ये जवाब वाके होगा। वला यकाउ जवाबन अनि सवाल बिल इंसानी वल शजरी वल फरसी मसलन, और ये जवाब वाके नहीं होगा इंसान शजर और फरस के बारे में सवाल से, मसलन मिसाल के तौर पर, कि मिसाल के तौर पर इंसान शजर और फरस के बारे में सवाल करेंगे तो उसके जवाब में जिस्म नहीं आएगा बल्कि क्या आएगा जिसमें नामी आएगा। और इंसान के साथ सिर्फ फरस मिलाकर सवाल करेंगे तो फिर जवाब में जिसमें नामी भी नहीं आएगा बल्कि हैवान आएगा। मालूम हुआ जिस्म जो है वो इंसान के लिए जिनसे बईद है। ये माना है वला यकाउ जवाबन अनि सुआल बिल इंसानी व शजरी वल फरसी मसलन, और ये जवाब नहीं वाके होगा इंसान शजर और फरस से सवाल के बारे में, मसलन मिसाल के तौर पर। बात समझ में आ गई अच्छी तरह। चलिए बस भाई, हादा हुवल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।